शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल जेठ 8 गते बिहिबार, नेपाल सम्मत 1140, मे 21 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सरकारद्वारा अतिक्रमित लिम्पिया धुरा सहित नयाँ नक्सा सार्वजनिक, भारतले भन्यो नक्सा अस्वीकार्य।
स्वास्थ्य कर्मी र सुरक्षा कर्मी कोरोनाको उच्च जोखिममा, क्वारेन्टाइन व्यवस्थित गर्न र परीक्षण बढाउन प्रधानमन्त्रीको निर्देशन।
जेठ मसान्तसम्म आन्तरिक र बाह्य हवाई उडान बन्द, अन्तर्राष्ट्रिय सिमानाका पनि बन्द रहने।
कोरोनाको तीव्र संक्रमण दरले ब्राजिल आतंकित, मलेरिया विरुद्धको औषधि प्रयोग गर्न अनुमति।
र सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने व्यवस्था सहित खेलकुद विधेयक पारित।
कोभिड-19 कोरोना भाइरसबाट आफू बचाऊ र अरूलाई पनि बचाऊ। कोरोना भाइरसबाट बस्न पटक पटक साबुन पानीले मिची मिची हात धोऊ, सेनिटाइजरको प्रयोग गरौं, खोक्दा हाच्छ्यू गर्दा नाक र मुख छोपौं, भिडभाड नगरौं, सरकारले तोकेको लकडाउन अवधिभर घरैमा बसौं, काम विशेषले बाहिर जानु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, कम्तीमा 6 फिटको सामाजिक दूरी कायम गरौं, मासु तथा अण्डा राम्ररी पकाएर मात्र खाऊ, जंगली तथा घरपालुवा पशु पक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढै रहौं। 104 डिग्री भन्दा माथि ज्वरो आयो, श्वास प्रश्वासमा अत्याधिक समस्या भयो, रुगा खोकी लाग्यो भने कोरोना भाइरसको संक्रमण भएको हुन सक्छ, यस्तो लक्षण देखिएमा तुरन्त नजिकको स्वास्थ्य चौकी वा अस्पताल जाऊ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौंडा, तनहुँ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सरकारले सुगौली सन्धि अनुसार काली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा हिजो लागू गरेको छ। भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन्। योसँगै विश्वको नक्सामा नेपालको मानचित्रको आकार केही बदलिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले गत सोमबारको मन्त्री परिषदको निर्णयअनुसार नेपालको नयाँ नक्सा जारी गर्नुभएको हो। योसँगै नेपालको क्षेत्रफल करिब 335 वर्ग किलोमिटर बढी भएको छ। यसअघि नेपालको भूभाग 1,47,181 वर्ग किलोमिटर मानिँदै आएको थियो। नेपालको नयाँ नक्सामा लिम्पियाधुरा माथिबाट बग्ने काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका भूभाग स्पष्ट देखिनेछन्। नेपालको औपचारिक क्षेत्रफल कति हुने भन्नेबारे प्राविधिक अध्ययन भइरहेकाले 1-2 दिनमा जानकारी गराइने मन्त्रालयले जनाएको छ। सन् 1816 मार्च 4 मा तत्कालीन इस्ट इण्डिया कम्पनी र नेपाल सरकार बीच भएको सुगौली सन्धिमा काली नदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख थियो। तर भारतले लिपुलेक नजिकबाट बग्ने लिपु खोलालाई काली नदीको मुहान दावी गर्दै त्यसभन्दा पश्चिमको भूभाग कब्जा गरेको थियो। कालापानीमा 2018 सालमा भारत चीन युद्धको बेलादेखि भारतीय सेनाको क्याम्प खडा गरिएको छ। त्यही क्षेत्रमा भारतले एकतर्फी सड़क निर्माण गरी उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नक्सा जारी गर्ने निष्कर्षमा पुगेको हो। भारतले पुरानो नेपाली नक्सामै समेटिएको कालापानी क्षेत्रको 60 वर्ग किलोमिटर भूभाग समेत आफ्नो कब्जामा लिएको छ। त्यही भारतीय सैनिकको क्याम्प छ। भारतले नेपालको उत्तरी सीमामा राखेका 17 सुरक्षा पोस्ट 2026 सालमा फिर्ता गर्दा कालापानीमा भने यथावत राखेको थियो। मन्त्री अर्यालले प्रचलित नक्सामा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म देखिने गरी नक्सा जारी गरिएको बताउनुभयो। यी हुन् लिम्पियाधुरा नेपालकै भन्ने प्रमाण। आजको कान्तिपुरमा समाचार छ।
यसैबीच छिमेकी भारतले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा आफूहरूलाई स्वीकार्य नहुने बताएको छ। नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरे लगत्तै भारतीय विदेश मन्त्रालयले त्यसको विरोध गरेको हो। भारतीय विदेश मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा भारतीय भूभाग परेको दावी गरेको छ। भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा सूचना दिँदै तत्काल सच्याउन भनेको छ। एकपक्षीय रूपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। यो सीमा विवाद द्विपक्षीय कूटनीतिक संवाद मार्फत समाधान गर्ने समझदारी विपरीत छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भन्नुभयो, सञ्चार माध्यमलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको हो, नेपाल सरकारले आज एक संशोधित परिमार्जित नक्सा जारी गरेको छ, जसमा केही भारतीय भूभाग समेत समावेश छ। नेपालको उक्त निर्णयलाई एकतर्फी कार्य भन्दै भौगोलिक दावीलाई अस्वीकार गर्ने भारतले जनाएको छ। नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दावीहरूबाट टाढा रहन र भारतको सार्वभौम सत्ता एवं भौगोलिक अखण्डताको सम्मान गर्न पनि विदेश मन्त्रालयले आग्रह गरेको छ। भौगोलिक दावीमा कृत्रिम विस्तार गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ। भारतीय विदेश मन्त्रालयले भनेको छ, लिम्पियाधुरालाई आफ्नै नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारत विरोध गर्दछ। नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने पनि भारतको दावी छ। गत कार्तिकमा भारतले एकपक्षीय रूपमा नक्सा जारी गर्दा नेपालले पनि भारत समक्ष यस्तै धारणा व्यक्त गरेको थियो। भारतले कार्तिकमा एकतर्फी रूपमा नेपाली भूमि लिपुलेख र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पुनः सतहमा आएको हो। नेपाली नेतृत्वले थाँतिरहेका सीमा सम्बन्धी विषय सल्टाउन कूटनीतिक संवादको उचित वातावरण बनाउने आशा व्यक्त गर्दै भारतबाट भनिएको छ, नेपाल भारत सीमा विवाद कूटनीतिक वार्ता मार्फत समाधान गर्ने द्विपक्षीय समझदारी भन्दा बाहिर गएर नेपालले यो कदम चालेको छ। नक्सा अस्वीकार्य भारत, आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
भारतीय संचार माध्यमले नेपालले नक्सामा लिम्पियाधुरालाई समावेश गरेको विषयलाई भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा दिएको मन्तव्यप्रति बढी चासो राखेका छन्। अधिकांश प्रमुख दैनिक पत्रिका, टीभी र अनलाइनले समाचार सामग्रीमा प्रधानमन्त्री ओलीले भारतप्रति लक्ष्य गर्दै दिएका सत्यमेव जयते कि सिंहमेव जयते र भारतबाट भित्रिएका कोरोना भाइरस कडा जस्ता अभिव्यक्तिलाई बढी महत्व दिएका छन्। सीमा विवादलाई लिएर नेपालमा भारतको विरोध चीनको उक्साहटमा भएको उनीहरूको दावी छ। पछिल्ला घटनाक्रमले नेपाल र भारत बीचको सम्बन्ध तनाव उन्मुख रहेको निष्कर्ष समेत उनीहरूले निकालेका छन्। भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले ओलीलाई उद्धृत गर्दै कूटनीतिक वार्ताबाट समस्या समाधान गर्न नेपालले अथक प्रयास गर्ने लेखेको छ। ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपालमा कसैको इशारामा भारतको विरोध भइरहेको भन्ने अभिव्यक्तिको कडा शब्दमा जवाफ दिएको समेत उक्त पत्रिकाले लेखेको छ। उक्त दैनिकले ओलीलाई उद्धृत गर्दै नेपालले भारतसँग सधैँ सुमधुर सम्बन्ध चाहेको र आफू सधैँ सत्यमेव जयतेमा विश्वास गर्ने बताएको समेत लेखेको छ। अर्को भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इण्डिया ओलीले संसदमा कालापानी क्षेत्र निर्विवाद रूपमा नेपालको भएकाले फिर्ता ल्याउने भनी गरेको घोषणाले नेपाल र भारतलाई कूटनीतिज्ञ टकरावतर्फ उन्मुख गराएको टिप्पणी गरेको छ। यसैबीच मन्त्री परिषदले गत सोमबार लिपुलेख, लिम्पियाधुरा र कालापानी सहितका भूभाग समेट्दै नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि परराष्ट्र मन्त्री प्रदीप गेवालीले सोही निर्णयबारे जानकारी गराउँदै ट्वीट गर्नुभयो। अभिनेत्री मनिषा कोइरालाले त्यसलाई रिट्वीट गर्दै लेख्नुभयो, हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद, हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भन्ने चाहेका छौं। बुधबार साँझसम्म यो 1800 भन्दा बढी पटक रिट्विट भएको छ। भारतीय फिल्म उद्योग बलिउडमा विशिष्ट स्थान बनाएकी मनिषाले नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतमा आलोचित बनेकी हुन्। खासगरी भारतीय टेलिभिजन, मिडिया र सामाजिक सञ्जालमा उनको चर्को विरोध गरिएको छ। भारतको संस्थापनसँग नजिक मानिएको टेलिभिजन च्यानल एबीपी न्यूजले चीनको गीत गाएको समेत भन्न भ्याएको छ। मंगलबार प्रसारित गरिएको एबीपीको रिपोर्टमा भनिएको छ, नेपालमा जन्मिएकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपालको दावीलाई सही मानेकी छन्। भारतको खाने अनि चीनको गीत गाउने, भारतमा उनलाई रोजगारी मिल्यो, स्टारडम कमाइन, उनले जे पाएकी छिन् भारतबाटै पाएकी छिन्। सत्यम शिवम नामक प्रयोगकर्ताको ट्विट छ, मनिषा को हुन्? कूटनीतिज्ञ, अनुसन्धानकर्ता, इतिहासकार वा अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञाता? उनले आफू बसेको सहर मुम्बईलाई भुल्न मिल्दैन। अधिकांशले उनीप्रति भारतमा प्रसिद्धि कमाएर भारतकै विपक्षमा उभिएको भन्दै तुच्छ स्तरको गाली समेत गरेका छन्। नेपाल र भारतको विवादमा चीनलाई मिसाएकाले रोष प्रकट गर्ने पनि उत्तिकै छन्। भारतीय ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको चासो, मनिषाले नयाँ नक्सालाई समर्थन गरेपछि कान्तिपुरमा समाचार छ।
नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल 147,516 वर्ग किलोमिटर कायम हुनेछ। अतिक्रमित भूभागको क्षेत्रफल 335 किलोमिटर छ। यसअघि अतिक्रमित भूभाग बाहेकको नेपालको क्षेत्रफल 147,181 वर्ग किलोमिटर रहेको थियो। नयाँ नक्सा सार्वजनिक गरेसँगै देशभर यसलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारवाही समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। नयाँ नक्सा सार्वजनिक गरेपछि सम्बोधन गर्दै मन्त्री पद्मा कुमारी अर्यालले मुलुकको इतिहासमा आजको दिन गौरव गर्ने दिनको रूपमा रहेको बताउनुभयो। उहाँले नेपालको मानचित्र बदलिएको उल्लेख गर्दै नेपाल सरकारले नेपाल र नेपालीको शिर कहिल्यै झुक्न नदिने र भौगोलिक अखण्डतालाई जोगाइराख्न सरकार दृढ रहेको बताउनुभयो।
मुलुकको इतिहासमा लिपुलेक, लिम्पिया धुरा र कालापानी भूभाग समेटिएको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र पुलकित भएका छौँ। नेपाल निर्माणको 250 वर्षको दौरानमा धेरै आरोह अवरोह झेलेका पनि छौँ। आजको यो ऐतिहासिक क्षणमा आइपुग्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको शिर झुक्न दिएको छैन र दिने पनि छैन भन्ने विश्वास यहाँहरूमा राख्न चाहन्छु।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
दिपा, ए दिपा,
किन दिपक?
हेर न, मेरो घर केही समय रुङ्गिनु पर्यो है। मेरो छिमेकीको भाइको श्रीमतीलाई क्यान्सर भएछ, बिचराको आफ्नो कोही छैन, उसँगै दिल्ली गइदिनु पर्यो, के कसो गरौँ दिपा?
ए, आत्तिनै पर्दैन नि। अनि सुन, दिल्ली सिल्ली पनि जानु पर्दैन। नेपालकै झापा जिल्लाको बिर्तामोठमा यही 76 साल पुछदेखि दक्षिण पूर्वी एसियाकै नमुना क्यान्सर हस्पिटल सञ्चालनमा आइसकेको छ नि। यो हस्पिटल त चान्चु नै होइन नि, 300 बेडको क्यान्सर हस्पिटल हो। त्यो पनि अमेरिकामा बनेको विश्वकै अत्याधुनिक ट्रुबिम लिनियर एक्सिलेटरबाट हाम्रो शरीरमा भएको कुनै पनि ट्युमर तथा क्यान्सरको 15 सेकेन्डमा नै स्क्यान गरी 39 सेकेन्डमै रेडिएसन दिने मेसिन हो। अझ पाठेघरको त महिलाहरूलाई थाहै नपाई इन्टरनल रेडिएसन थेरापी दिने ब्रेकी थेरापी पनि छ। त्यो त दिल्लीको भन्दा अत्याधुनिक नयाँ प्रविधि पनि हो नि। त्यति मात्र कहाँ हो र दीपक, क्यान्सरको अवस्था कस्तो छ भनेर पत्ता लाउने पेट स्क्यान मेसिन, महिलाहरूको स्तन क्यान्सरको थाहै नदी अटोमेटिक तरिकाले बायोप्सी निकाल्ने 3D मेमोग्राम, 128 स्लाइसको 4D स्क्यान, 3 टेस्लाको MRI, डेक्सा स्क्यान, गामा क्यामेरा, टाउको ट्युमर निकाल्न न्युरो नेभिगेसन मेसिन, क्यान्सरको अपरेसनको लागि अत्याधुनिक मोडुलर अपरेसन थिएटरबाट सेवा र सुविधा दिन्छ। अनि सुन दिपक, केमोथेरापी लिनलाई त डे केयर अझै कति राम्रो छ नि। अहिले त दिल्ली गएका सबै जसो मान्छेहरू त्यही क्यान्सर हस्पिटलमा आउन थालिसके। अस्ति म गएर हेर्दा त 3 छक्क परे। भाषा पनि आफ्नै अनि कति सजिलो। दिल्लीमा गएर बस्नु पर्ने झन्झटबाट मुक्त, घरको खाना खाएर दिल्लीको भन्दा राम्रो उपचार, अनि दिल्लीको भन्दा आधा खर्चमा उपचार हुन्छ। बुझ्यो तिमीले?
ल ल दिपा, त्यही जानु पर्यो त्यसो भए।
ल ल, हुन्छ हुन्छ। ल, ठेगाना लेख त।
पूर्वाञ्चल क्यान्सर हस्पिटल प्राली, मेची अञ्चल प्रदेश नम्बर 1, झापा जिल्ला बिर्तामोड, BMC टिचिङ हस्पिटल सँगै फोन नम्बर 0235459542546146145, मोबाइल 9841806689, 9801825।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कोरोना भाइरस रोग COVID-19 को बढी जोखिममा स्वास्थ्य कर्मी परेका छन्। कोरोना विरुद्धको अग्र पंक्तिमा रहेका स्वास्थ्य कर्मीहरू दिनहुँ शंकास्पद संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन्। स्वास्थ्य कर्मीपछि सुरक्षाकर्मी, संचारकर्मी र सवारी चालकहरू बढी जोखिममा देखिएका छन्। हालसम्म कोरोनासँगको लडाईको अग्र मोर्चामा खटिएका 2 चिकित्सक सहित 10 स्वास्थ्य कर्मीमा संक्रमण देखिसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हाम्रा सबै चिकित्सक र चिकित्सक कर्मी आफ्नो ज्यान दाउमा लगाएर दिनरात खटिरहेका छन्। हिजो थप 1 चिकित्सकमा संक्रमणको पुष्टि भएको छ। अस्ति मंगलबार कपिल वस्तु लगायत तराईका विभिन्न जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका 1 संक्रमण देखिएको हो। इन्टरनेसनल काउन्सिल अफ नर्स ICNको तथ्याङ्क अनुसार विश्वभर करिब 90,000 स्वास्थ्यकर्मी COVID-19 संक्रमित भएका छन्। करिब 260 भन्दा बढी नर्सले यो महामारीमा आफ्नो ज्यान गुमाएका छन्। ICNद्वारा जारी यो तथ्याङ्क मात्र 30 मुलुकको घटनामा आधारित छ। यसले के देखाउँछ भने कोरोनाको प्रयोगशाला प्रमाणित केसमध्ये औषधमा करिब 6% स्वास्थ्यकर्मीका हुन्। कोशी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर संगीता मिश्र भन्नुहुन्छ, नेपालमा कुल संक्रमित मध्ये करिब 3% स्वास्थ्यकर्मी छन् भने परीक्षणको दायरा बढ्दा यो प्रतिशत झन बढ्न सक्छ। डाक्टर मिश्रका अनुसार कोशी कोविड उपचार केन्द्रमा हिजो 3 जना कोविड संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छन्। सोमबार पनि 1 जना स्वास्थ्यकर्मी कोरोना संक्रमणपछि भर्ना भएका छन्। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बढी जोखिममा। आजको कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनहरूलाई व्यवस्थित गर्न र कोरोना भाइरस परीक्षण प्रणालीलाई बढाउनका लागि सम्बन्धित मन्त्रालय र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। पहिलो पटक छाउनी स्थित कोविड 19 विपद व्यवस्थापन केन्द्र सीसीएमसी पुगेर ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा व्यवस्थापन र परीक्षणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको हो। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै संसदभित्र र बाहिर पनि लगातार रूपमा प्रश्न उठेपछि सरकारले नै गठन गरेको नयाँ संयन्त्रको कार्यालयमा हिजो ओलीले भ्रमण गर्नुभएको हो। प्रधानमन्त्री ओलीलाई उक्त अवसरमा सीसीएमसीका संयोजकको जिम्मेवारी लिइरहेका प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाई र सेनाका 2 जर्नेलले हालसम्म केन्द्रले गरेका काम र भविष्यको योजनाबारे ब्रिफिङ गरेका थिए। ब्रिफिङमा स्वास्थ्य परीक्षण, क्वारेन्टाइन, स्वास्थ्य संस्था, चिकित्सक, मुलुकको आपूर्ति व्यवस्था, प्रदेश र स्थानीय तहमा भइरहेको गृह कार्य र विदेशमा रहेका नेपालीको अवस्थाबारे ओलीले जानकारी लिनुभएको थियो। ब्रिफिङमा उपस्थित एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा व्यवस्थित रूपमा बस्ने वातावरण मिलाउन, खानपिन राम्रो खुवाउन र शौचालयहरूको उचित व्यवस्था गर्न सीसीएमसीलाई निर्देशन दिनुभएको छ। उहाँले स्कूलका क्वारेन्टाइनमा मान्छे धेरै र शौचालय थोरै हुँदा समस्या पर्ने गरेको बताउनुभयो। 150 वा 200 मान्छे राखेर शौचालय पुग्दैन, फोहोर हुन्छ, रोग त्यहीँबाट आउँछ, वर्षायाम सुरु भइसक्यो, झाडा पखाला लाग्न सक्छ, हामी त्यस विषयमा पनि सचेत हुन आवश्यक छ, उहाँले भन्नुभयो। प्रधानमन्त्रीले परीक्षणलाई बढाएर छिटोभन्दा छिटो धेरै नागरिकको परीक्षण गर्न पनि निर्देशन दिनुभएको छ। क्वारेन्टाइन व्यवस्थित गर्नु, परीक्षण बढाउनु प्रधानमन्त्रीको निर्देशन आजका पत्र पत्रिकामा छ।
सरकारले जेठ मसान्तसम्म घरेलु तथा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ। कोविड 19 रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको निर्णय अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक जेठ मसान्तसम्मलाई लम्ब्याइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण बिडारीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ। यसै गरी सीमा पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुवाहक कमर्सियल फ्लाइटहरू जेठ मसान्तसम्मको लागि पोस्टपोन गरिएका छन्। कार्गो र चार्टर चाहिँ रोक्दैन, पेसेन्जर फ्लाइटहरू सबै बन्द र अनि सीमा पनि बन्द जेठ मसान्तसम्म।
नेपालमा कोरोना संक्रमितको संख्या 427 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो 25 जना नयाँ संक्रमित थपेर कुल संक्रमितको संख्या 427 पुगेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल संक्रमण 38 जिल्लामा देखिएको छ। यसैबीच लकडाउन कार्यान्वयन गराउन अग्रभागमा खटिएका सुरक्षाकर्मीहरूमा नै कोरोना संक्रमण देखिन थालेपछि फिल्डमा संख्यात्मक उपस्थिति घटाइएको छ। फिल्डमा कम जनशक्ति परिचालन गर्ने र खटिएका जनशक्तिलाई कार्यावधि बढाउने गरी सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफ मुख्यालयले निर्देशन दिएका हुन्। दुवै सुरक्षा निकायको पत्राचारपछि सम्बन्धित युनिटका प्रमुखहरूले काममा बाहेक बाहिर ननिस्कन सुरक्षाकर्मीलाई आदेश दिएका छन्। आजका पत्र पत्रिकामा समाचार छ।
कोरोना संक्रमण प्रभावित क्षेत्रमा पीसीआर विधिबाट पर्याप्त परीक्षण नभइरहेका बेला राजधानी र प्रयोगशाला भएका क्षेत्रमा पहुँचका भरमा परीक्षण गराउने बढेका छन्। संक्रमणको खास जोखिम नभएका र कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिहरूले पहुँचका भरमा परीक्षण गराइरहेका छन्। यसले धेरै संख्यामा संक्रमित देखिएका तथा जोखिम रहेका क्षेत्रलाई अवमूल्यन गरेको बुझिएको पीडितहरूको भनाइ छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत यस्ता व्यक्ति आउने गरेका छन्। त्यहाँ कार्यरत एक चिकित्सकले बताएका छन्। उनका अनुसार त्यस्ता व्यक्ति न संक्रमण फैलिएको जिल्लाबाट आएका हुन्छन् न उनीहरूमा कोरोनाको कुनै पनि लक्षण हुन्छ। आफ्नो इच्छाअनुसार परीक्षण नगरिदिए कतिपयले आकस्मिक कक्षका चिकित्सकसँग झगडा समेत गर्ने गरेका छन्। मन्त्री, नेता वा अस्पताल निर्देशक चिनेको भन्दै शक्तिको भरमा झगडा गर्ने गरेको आकस्मिक कक्षमा खटिएका ती चिकित्सकले बताएका छन्। पहुँचका भरमा कोरोना परीक्षण। आजको कान्तिपुरमा समाचार छ।
कोविड रोकथाम तथा उपचार गर्न 18 फागुनमा गठन भएको उच्चस्तरीय समितिले 80 दिन पार गरेको छ। त्यस्तै 11 चैतमा शुरू भएको लकडाउनले पनि 2 महिना छुन खोज्दैछ। कोविड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभरमा जम्मा 15 भेन्टिलेटर थपिएका छन्। त्यसमा पनि 12 वटा अरू संस्थाले दिएका हुन्। सरकारले कोविड उपचारका लागि जम्मा 396 आइसियू र 156 भेन्टिलेटर तयार पारेको छ। आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि 385 स्वास्थ्यकर्मी तयार छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले 10 भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्ट नामक गैर सरकारी संस्थाले 2 दिएको छ। यसबीचमा टेकु अस्पतालले 3 भेन्टिलेटर खरिद गरेको हो। निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर 8 भेन्टिलेटर दिएको थियो। टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्रै दिइयो। टेकु अस्पतालका निर्देशक डाक्टर सागर राज भण्डारी बताउनुहुन्छ, यसरी निक साइमनले दिएको एउटा र अस्पतालले किने का तीन गरी टेकुमा 4 भेन्टिलेटर थपिएका छन्। टेकुमा 4 भेन्टिलेटर पहिल्यै थिए। कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका 26 भेन्टिलेटर बिग्रिएका छन्। कान्ति बाल अस्पतालमा 10, वीरमा 8 र राष्ट्रिय ट्रमा सेन्टरमा 8 भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा छन्। तर यो महत्वपूर्ण 4 महिनामा ती भेन्टिलेटर मर्मत गर्ने काम पनि भएको छैन। कोरोना नियन्त्रण गर्न उच्च स्तरीय समिति गठन भएको 80 दिन, लकडाउन सुरु भएको 58 दिन, 3 भेन्टिलेटर सरकारले किन्यो, 12 एनजिओले दियो। नयाँ पत्रिकामा समाचार छ।
आइसोलेसन सेन्टर अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएका नेपालगंज स्थित नरैनापुर गाउँपालिकाका 59 कोरोना संक्रमितले शास्ति भोग्नु परेको छ। संक्रमण पुष्टि भए पनि उनीहरू मंगलबार साँझसम्म गाउँकै क्वारेन्टाइन र बगैँचामा थिए। साँझ प्रशासनले एम्बुलेन्समा ल्याएर नेपालगंज स्थित लायन्स डेन्टल अस्पतालमा राखेको हो। उक्त अस्पतालमा रहेका 25 बेडमा सबै संक्रमितलाई राखिएको छ। आइसोलेसन सेन्टर तयार नहुँदा उनीहरू हिजो दिनभर अस्पतालमै अटेस मटेस भएर बसिरहेका थिए। कोरोना महामारी लक्षित गरेर प्रदेश सरकारले निर्माण गरेको खजुरा स्थित कोरोना अस्पताल यसअघि नै भरिसकेको छ। त्यहाँ नेपालगंजका 25 र बर्दियाकी एक बालिकाको उपचार भइरहेको छ। उक्त अस्पताल भरिएको एक सातासम्म नयाँ आइसोलेसन सेन्टर तयार हुन सकेको छैन। नरैनापुरका संक्रमितलाई शास्ति, आजका पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
दुग्ध सेवन स्वस्थ जीवन।
दुग्ध विकास संस्थानबाट उत्पादित प्रशोधित गुणस्तरीय दूध, दही, घिउ, पनिर, चीज तथा अन्य दुग्धजन्य पदार्थको सेवनले रोगसँग लड्ने क्षमता बढाउने भएकोले सुरक्षित रूपमा उत्पादन र प्याकेजिङ गरिएका डीडीसी ब्रान्डका दूध तथा अन्य दुग्ध पदार्थहरूको सेवन गरी सुरक्षित र स्वस्थ बनाऊ।
दुग्ध विकास संस्थान लैनचौर काठमाडौँ, सम्पर्क नम्बर 0144113997, बालाजु 0143555024।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17+ जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले विगत वर्ष झैं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 66 खर्बभन्दा धेरै लागतका ठूला आयोजनाको निर्माण शुरू गर्नेदेखि सम्पन्न गर्नेसम्मको घोषणा गरेको छ। निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरू सम्पन्न गर्ने र निर्माण शुरू गरिएका आयोजनाहरू 5 वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले नीति तथा कार्यक्रम घोषणा गरेको छ। सरकारले दशकौंदेखि निर्माण गरिरहेका तर काम सम्पन्न नभएकादेखि अध्ययनको अत्तो पत्तो नभएकासम्मका आयोजना नीति तथा कार्यक्रममा समेटेको छ। सरकारले घोषणा गरेको आयोजनामा 5 दर्जनभन्दा बढी छन्। यी आयोजना सम्पन्न हुने समय 5 वर्ष मानेर 20% मात्रै रकम यस वर्ष छुट्याउँदा पनि सरकारको सबै बजेट यिनै आयोजनामा खर्च गर्नुपर्छ। राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएका 22 आयोजनाको लागत 20 खर्ब 53 अर्ब रुपियाँ छ। त्यसमध्ये हालसम्म करिब 3 खर्ब रुपियाँ मात्रै राष्ट्रिय गौरवको आयोजनामा खर्च भएको छ। गौरवका आयोजना भनेर 8 वर्षअघि घोषणा गरिएका आयोजनामा पनि अहिलेसम्म सम्पन्न हुन सकेका छैनन्। 15.5 खर्बको बजेट बनाउने तयारी आजको नयाँ पत्रिकामा समाचार छ।
सरकारले पीसीआर विधि मार्फत कोरोना परीक्षण गर्न 15,000 शुल्क लाग्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जो कोहीले पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने नीतिगत निर्णय गरेपछि त्यसबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयको प्रवक्ता डाक्टर विकास देवकोटाले सार्वजनिक स्वास्थ्य संस्थाहरूले शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने तर प्रयोगशाला कस्तो हुने, शुल्क कति लाग्ने, सुरक्षा प्रबन्ध कस्तो हुने भन्ने लगायतका विषयमा मन्त्रालयले निर्णय गर्न बाँकी नै रहेको स्पष्ट पार्नु भएको छ। संक्रमितको संख्या बढिरहेका बेला छिटो परीक्षण गर्न चाहने, लाइनमा बसेर कुर्न नसक्ने व्यक्तिहरूका लागि शुल्क तिरेर परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो।
राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा आवत जावत गर्ने सड़क नै बन्द गरिएको छ। केही दिन अघि दाङबाट काठमाडौँ आएका नक्साल स्थित यस अपार्टमेन्टका सुरक्षा गार्डको द्रुत स्वास्थ्य परीक्षण आरडीटीका क्रममा पोजिटिभ रिपोर्ट आएपछि बिना सूचना नारायण चौरबाट एमआरआई सेन्टरदेखि उत्तरतर्फ जाने पूरै सड़क सिल गरिएको हो। ती सुरक्षा गार्ड गरूड सेक्युरिटी सर्भिस प्रणाली सम्बद्ध हुन्। प्रहरी प्रधान कार्यालय नजिकै रहेको स्थानमा जबरजस्ती सड़क बन्द गरिएपछि स्थानीयको आवत जावतमा बाधा उत्पन्न भएको छ। एक व्यक्तिका लागि एकतर्फी रूपमा सड़कमा प्रहरी नै राखेर हिडुलमै बाधा उत्पन्न गरेपछि मानव अधिकारको प्रश्न समेत उठेको छ। एक व्यक्तिका लागि सड़क बन्द। अन्नपूर्ण पोस्टमा समाचार छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले स्थानीय प्रशासनको हेलचक्र्याईका कारण पनि कोरोना भाइरसको संक्रमण फैलदै गएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै बिडारीले प्रमुख जिल्ला अधिकारीले जथाभावी पास वितरण गरेकाले समस्या भएको बताउनुभयो। लकडाउनका बेला मन्त्री, सांसद र नेता पनि धेरै हिडुल गर्न नहुने नेता बिडारीको भनाइ छ। तर सरकार भने घर र सिंहदरबारमा बसिरहेको होइन भन्दै बिडारीले लकडाउनका बेला कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक नीति नियम र स्वास्थ्य सामग्रीको जोहो गर्न जुट्नुपर्ने बताउनुभयो। लकडाउनका कारण गाउँ गाउँमा किसानले उत्पादन गरेका दूध, तरकारी, फलफूल, गेडागुडी र खाद्यान्न सरकारले खरिद गरी ल्याएर सहरमा बिक्री गर्नुपर्ने बिडारीले बताउनुभयो।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले 1060 मेगावाटको अर्ध जलाशयुक्त माथिल्लो अरूण जलविद्युत आयोजनामा लगानीको नेतृत्व गर्न विश्व ब्याङ्कलाई प्रस्ताव गरेको छ। हिजो भएको भर्चुअल बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्व ब्याङ्कका नेपाल, श्रीलंका र मालदिव्स हेर्ने निर्देशक फारिस एच हादाद जेरभोस समक्ष उक्त प्रस्ताव गर्नुभएको हो। शङ्खुवा सभाको अरूण नदीमा निर्माण गर्ने भनिएको उक्त आयोजनालाई सरकारले आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममा प्राथमिकताको आयोजनाका रूपमा उल्लेख गरेको छ। जवाफमा फरिसले विश्व ब्याङ्कको उच्च नेतृत्व तहमा उक्त प्रस्ताव पुर्याउने प्रतिबद्धता व्यक्त गरेको आजको नयाँ पत्रिकामा समाचार छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता योद्धाहरूको संघर्षका कारण नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको बताउनु भएको छ। बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्ततिहरूको शिक्षा दीक्षा एवं भविष्य निर्माणका लागि उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउने पनि प्रचण्डले उल्लेख गर्नुभएको छ। सशस्त्र जनयुद्धका क्रममा 2056 साल जेठ 7 काठमाडौँको सुन्धाराबाट तत्कालीन नेकपा माओवादीका दण्डपाणी न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नवीन गौतम समेतका नेतालाई तत्कालीन सरकारले पक्राउ गरी बेपत्ता बनाएको दिन हरेक वर्ष बेपत्ता योद्धा स्मरण दिवस मनाउने गरिन्छ।
र विश्व महामारी कोरोना विरूद्ध सूक्ष्म सावधानी नअपनाइएको खण्डमा काठमाडौँ उपत्यकाको स्थिति भयावह बन्न सक्ने औल्याइएको छ। संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई नाका सिल गर्न आग्रह गर्ने तयारी समेत थालेको छ। उपत्यकामा लुकिछिपी आवत जावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ। काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर साक्यको संयोजकत्वमा बसेको बैठकले उपत्यकाको अवस्था भयावह हुन सक्ने औल्याउँदै नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको आजको राजधानी दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको तीव्र संक्रमण दरले ब्राजिल आतंकित बनेको छ। मृत्यु हुनेको संख्या पनि लगातार बढ़िरहेको छ। ब्राजिल कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने देशको तेस्रो नम्बरमा छ। त्यहाँ अहिलेसम्म 2,93,000 मानिस संक्रमित भइसकेका छन् भने 18,800 भन्दा बढीको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै ब्राजिलमा 21,472 जना नयाँ संक्रमित थपिँदा 911 जनाको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका संक्रमितहरूलाई मलेरिया विरुद्धको औषधि प्रयोग गर्ने अनुमति दिएको छ। कोरोना भाइरस विरुद्धको कुनै पनि औषधि पत्ता नलागेको बेला ब्राजिलको स्वास्थ्य मन्त्रालयले मलेरिया विरुद्धको क्लोरोक्विन र हाइड्रोक्सिक्स क्लोरोक्विन औषधि प्रयोगका लागि अनुमति दिएको हो। गत मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले सामाजिक सञ्जालमा हाइड्रोक्सिक्स क्लोरोक्विन कोरोना विरुद्धको प्रभावकारी औषधि हुन सक्ने दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त औषधि कोरोना विरुद्धको प्रभावकारी औषधि हुने दावी गर्दै आउनुभएको छ, तर अमेरिकाको खाद्य एवं औषधि प्रशासनले उक्त औषधि अस्वीकार गरिदिएको छ। यसैबीच अमेरिकामा पछिल्लो 24 घण्टामा 20,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। यससँगै संक्रमितको संख्या 15,91,000 पुगेको छ।
अब खेल समाचार। संघीय संसदबाट खेलकुद सम्बन्धी विधेयक राष्ट्रिय खेलकुद विकास विधेयक 2076 पारित भएको छ। संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक हिजो प्रतिनिधि सभामा भएको संशोधन स्वीकार गर्दै राष्ट्रिय सभाबाट पुनः पारित भएको हो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बुधबार प्रतिनिधि सभामा भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस् भनेर राष्ट्रिय सभामा पेश गरेको विधेयक सर्वसम्मतिले पारित गरेको हो। अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुग्नेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ। पारित विधेयक अनुसार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकार 7-सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ। सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने, राखेप जस्तै संयन्त्र प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने लगायतका प्रावधान विधेयकमा समेटिएको छ। आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकारद्वारा अतिक्रमित लिम्पिया धुरा सहित नयाँ नक्सा सार्वजनिक, भारतले भन्यो नक्सा अस्वीकार्य।
स्वास्थ्य कर्मी र सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा, क्वारेन्टाइन व्यवस्थित गर्न र परीक्षण बढाउन प्रधानमन्त्रीको निर्देशन।
जेठमा शान्तसम्म आन्तरिक र बाह्य हवाई उडान बन्द, अन्तर्राष्ट्रिय सिमानाका पनि बन्द रहने।
कोरोनाको तीव्र संक्रमण दरले ब्राजिल आतंकित, मलेरिया विरुद्धको औषधि प्रयोग गर्न अनुमति।
र सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने व्यवस्था सहित खेलकुद विधेयक पारित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।